यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपालको पछिल्लो अवस्थाबारे नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूलाई जानकारी। स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीको भनाई। नेकपा एमालेको 11 महाधिवेशन मंगिर 27 देखि 29 गतेसम्म पोखरामा गर्ने निर्णय। हमासले गाजामा नागरिक लक्षित आक्रमण जारी राखे, अमेरिका हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत सुपर सिक्सको खेलमा नेपाल अपराजित रहँदै विश्वकप छनौटको च्याम्पियन। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा नेपालमा रहेका विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुहुँदै तोकिएको समयमा लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भएको हो। प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलन पछिको जटिल परिस्थितिमा आफूले सत्ता सम्हालेको र निर्वाचनका लागि शान्तिपूर्ण वातावरण निर्माण नै आफ्नो प्रमुख कार्यभार रहेको अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आउनुभएका प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको विश्वव्यापी मताधिकारको सिद्धान्तलाई साकार पार्न सरकारले बाह्य मतदान प्रणालीको सम्भावनाको खोजी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी निर्वाचनका लागि सम्पूर्ण मित्र राष्ट्रको निरन्तर सहयोग, सद्भाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको सत्य तथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन भइसकेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा समेत विश्वसनीय र निष्पक्ष अनुसन्धान शुरू हुने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुननिर्माण र पुनस्थापनाका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको जानकारी दिँदै त्यस कोषमा अन्तर्राष्ट्रिय दात्री निकाय र विकास साझेदारहरूबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले आगामी मंगिर 27 देखि 29 गतेसम्म कास्कीको पोखरामा पार्टीको 11 महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कमिटिको आज सम्पन्न बैठकले महाधिवेशनको मिति तय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति सहितको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको थियो। यस्तै नेकपा एमालेको केन्द्रीय कमिटि बैठकले संसद पुनस्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ। बैठकले संसद पुनस्थापनाका लागि अहिलेको संविधान र लोकतन्त्रमा विश्वास राख्ने पक्षहरूसँग सहकार्य गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। एमाले केन्द्रीय कमिटि बैठकले संसद पुनस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले त्यसको पक्षमा जनपरिचालन गर्ने पनि निर्णय गरेको छ। यस्तै बैठकले नेकपा एमाले निर्वाचनबाट नभाग्ने तर सरकारले वातावरण बनाउनु पर्ने निर्णय पनि गरेको एमाले प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि सदस्यहरूले विशेष महाधिवेशन लगायत समसामयिक विषयमा आफ्ना धारणा राख्नु भएको छ। सानेपा स्थित पार्टी कार्यालयमा 28 असोजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी थाल्न कार्यवाहक सभापतिलाई आग्रह गर्नुभयो। बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरीलाई स्रोत साधन र मनोबलका हिसाबले समृद्ध र शक्तिशाली बनाउनु पर्ने बताउनु भएको छ। 70 प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले समाजको हरेक घटनामा प्रहरीले अग्रपंक्तिमा रहेर सुरक्षा दिँदै आएकाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। नेपाल प्रहरीसँग स्रोत साधनको अभाव भएमा निर्वाचन समेत असम्भव हुने भन्दै भन्दै मन्त्री अर्यालले यस विषयमा सरकारले गम्भीरताका साथ सोचेको बताउनुभयो। मन्त्री अर्यालले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा पनि प्रहरी अग्रपंक्तिमा भएका कारण नै प्रहरीलाई धेरै क्षति पुगेको स्मरण गर्नुभयो। जेएनजी प्रदर्शनसँगै बाढ़ी पहिरोमा केही दिन अघि प्रहरीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गर्दै उहाँले अबका दिनमा प्रहरीलाई प्रविधि मैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका संयन्त्र मार्फत सरकार विधि र कानून सम्मत ढंगले अघि बढ़ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जेएनजीको नाममा नेपाल सरकारका केही निकायमा गई पदाधिकारी तथा कर्मचारी धम्काउने जस्ता क्रियाकलापहरू भइरहेको सन्दर्भमा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सुशासन कायम गर्ने तथा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री खरेलले सरकारले सुशासन र निर्वाचनको एजेण्डालाई पूरा गर्न सबैलाई साथमा लिएर अघि बढ़ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन डिजिटल रूपान्तरण डिजिटल अर्थतन्त्र नवीनतम प्रविधिको प्रवर्धन र युवाहरूको संलग्नताका विषयमा जेएनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ। मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री जगदीश खरेलले जेएनजी युवाहरूको आन्दोलनका क्रममा उठेका महत्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्बद्ध युवाहरूबाट आएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री खरेलले शिक्षा स्वास्थ्य कृषि पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो। छलफलमा संचार सचिव राधिका अर्यालले प्रविधिको प्रयोग र विकासका लागि संचार मन्त्रालयले विभिन्न योजना अगाडि बढ़ाइरहेको सन्दर्भमा युवाहरूबाट आएका महत्वपूर्ण सुझावलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी जसोपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज जनमतका अध्यक्ष डाक्टर राउतको निवेदनमा सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। इजलासले विपक्षीका नाममा लिखित जवाफ माग्दै आगामी कार्तिक 17 गते छलफलका लागि मिति तोकेको र छलफल सम्पन्न नभएछ आयोगको निर्णय कार्यान्वयन नगर्न समेत भनिएको छ। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका 77 परिवार पहिरोको उच्च जोखिममा रहेका छन्। उक्त पालिकाको वडा नम्बर 3 का 4 टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्। पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीड़ितले माग गरेका छन्। विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज 17, 18 र 19 गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लड़ाकू समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने चेतावनी दिनुभएको छ। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो चेतावनी दिनुभएको हो। हमासले बाँकी मृत बन्दकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि यस्तो चेतावनी आएको हो। चेतावनी मार्फत राष्ट्रपति ट्रम्पले नागरिक र बन्दकहरूमाथि मानवीयतामाथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कार्यवाहीको सामना गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
शुक्रबारदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बकेउता तिर्न थालेका छन्। नेपाल विद्युत प्राधिकरणको पटक पटकको ताकेतापछि बकेउता बाँकी रहेका पाँचवटा उद्योगले शुक्रबारदेखि प्राधिकरणलाई विद्युत बकेउता तिर्न थालेका हुन्। प्राधिकरणका कार्यका निर्देशक मनोज सिलवालले हामा आइरन एण्ड स्टील इण्डस्ट्रीजले डेडिकेटेड ट्रंक लाइनको कुल बकेउता 5,85,00,000 मध्ये पहिलो किस्ता बापत 20,90,000 बुझाएको जानकारी दिनुभयो। परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत 84,98,000 रकम बुझाएको छ। सर्वोत्तम सिमेन्टले पनि 40,00,000 बुझाएको प्राधिकरणले उल्लेख गरेको छ। बाह्रको सिमरामा संचालित गुलास स्टील इण्डस्ट्रीजले प्रिमियम महसुलको कुल 14,12,00,000 बकेउता रकमलाई प्रति किस्ता 50,43,000 दरले एक मासिक किस्ता हुने गरी शुक्रबार पहिलो किस्ता बुझाएको हो। त्यसै गरी 17,58,00,000 बकेउता रहेको सिमरा अशोक स्टीलले पहिलो किस्ता 63,00,000 बुझाएको प्राधिकरणले जनाएको छ। नेपालमा किसान परिवारको संख्या 41,30,000 रहेकोमा वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब 55% रहेको पाइएको छ। कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब 25% योगदान गरेको भए पनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्यै न्यून रहेको पाइएको छ। कृषि गणना 2068 तुलनामा कृषि गणना 2078 खेतीयोग्य जमिनको क्षेत्रफलमा करिब 1,45,000 हेक्टरले कमी आई 14,29,000 हेक्टर कायम हुन गएको छ। कृषियोग्य जमिन बाँझो रहने क्रम पनि पछिल्लो समय क्रमशः बढ्दै गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो। विश्व भोकमरी सूचकाङ्कमा नेपाल यस वर्ष 72 स्थानमा पुगेको छ। गत वर्ष नेपाल 68 स्थानमा रहेको कृषि विभागले जनाएको छ। सरकारले यस वर्ष स्वच्छ खाना र सुखद भविष्यका लागि हाते मालो भन्ने नारा सहित 45 विश्व खाद्य दिवस मनाएको छ। कृषि मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठले भोकमरी उन्मूलनको दिगो विकास लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती रहेको बताउनुभयो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरू भएसँगै फूलको कारोबार बढेको छ। पूजादेखि विवाह, स्वागत, विदाईदेखि मृत्युपछि समेत प्रयोग हुने फूल खेतीमा नेपाल क्रमशः आत्मनिर्भर हुँदै गएको छ। तिहारमा काठमाडौँ उपत्यकाभित्र मात्र 40,00,000 भन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिनुभयो। हाल देशभरका झण्डै 270 हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ। पुष्प व्यवसायमा 8,83,00,000,000 भन्दा बढीको लगानी रहेको र 53,500 व्यक्तिले रोजगारी प्राप्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार सुन प्रतिवला 2,58,000 रुपियाँमा कारोबार भएको पाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै शुक्रबार चाँदी प्रतितोला 3,350 किनबेच भएको छ।
अब खेल समाचार। नेपालले सामोआलाई हराउँदै आईसीसी पुरुष टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको उपाधि उचालेको छ। छनौट खेलमा नेपाल अपराजित रह्यो। ओमानको अल अमिरत स्थित ओमान क्रिकेट एकाडेमी टर्फ वानमा शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई 124 रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो। नेपालले जितको लागि दिएको 212 रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित विश्वओभरमा 7 विकेट गुमाउँदै 87 रनमा समेट्यो। उसका लागि सिन सूर्याले सर्वाधिक 40 रन बनाए। नेपालका लागि ललित राजवंशीले 3 विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 211 रनको योगफल बनाएको थियो। नेपालको लागि आसिफ शेखले सर्वाधिक 69 रनको योगदान दिए। उनले 41 बलमा 7 चौका र 4 छक्का प्रहार गर्दै 69 रनको योगदान दिएका हुन्। त्यसैगरी अर्का दिपेन्द्र सिंह ऐरीले 53 रन बनाए। उनले 33 बलमा 2 चौका र 4 छक्का प्रहार गर्दै 53 रनको योगदान दिएका हुन्। लोकेश बमले 39 रन जोड्दा कप्तान रोहित पौडेलले अभिजित 21 रन बनाए। कुशल भुर्तेलले 17 रन जोडेर आउट भए। यता सामाओका लागि डानियल बर्गेस, सौमानी ट्राई, डायरियस भिसर, नुह मिडले समान एक एक विकेट लिए। यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। त्यसै गरी नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि 1 रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतार विरूद्ध 5 रनको जित निकालेको थियो। तेस्रो खेलमा नेपालले ओमानलाई 38 रनले पराजित गरेको थियो। यस छनौट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी20 विश्वकपको यात्रा सुनिश्चित गरिसकेका छन्। विश्वकप आगामी माघ 27 देखि फागुन 24 गतेसम्म हुँदैछ। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला अन्डर 17 एसियन कपको छनौट चरणबाटै बाहिरिएको छ। शुक्रबार चोनबुरी रंगशालामा सम्पन्न समूह एफको निर्णायक खेलमा घरेलु टोलीले नेपाल विरूद्ध 12-0 शानदार जित हासिल गर्यो। जितसँगै थाइल्याण्डले दुई खेलमा स्पष्ट 6 अंक जोड्दै शीर्ष स्थानको हैसियतले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाएको छ। आगामी 24 घण्टामा देशका सबै प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपालको पछिल्लो अवस्थाबारे नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूलाई जानकारी। स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीको भनाई। नेकपा एमालेको 11 महाधिवेशन मंगिर 27 29 गतेसम्म पोखरामा गर्ने निर्णय। हमासले गाजामा नागरिक लक्षित आक्रमण जारी राखे अमेरिका हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनौट अन्तर्गत सुपर सिक्सको खेलमा समेत नेपाल अपराजित रहँदै विश्वकप छनौटको च्याम्पियन। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।